यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपरान्ह 2 बजे हुने भएको छ। शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबार स्थित नवनिर्मित बहुद्देशीय हलमा हुनेछ। संघीय संसद सचिवालयका अनुसार 47 जनाले नेपाली बाहेक भाषामा शपथ लिने तयारी छ। त्यसमध्ये 17 जनाले मैथिली भाषामा शपथ लिने तयारी छ। नेपालको संविधानको धारा 99 र 91 उपधारा 5 तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 दफा 75 बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ। संघीय संसद सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्विर 2 प्रतिसहित तोकिएको समयभन्दा 2 घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो। बहुद्देशीय हलमा आवश्यक सीट, रोस्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगायतको व्यवस्थापन गरिएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले 182, नेपाली कंग्रेसले 38, नेकपा एमाले 25, नेपाली कम्युनिष्ट पार्टीले 17, श्रम संस्कृति पार्टीले 7 र राष्ट्रिय प्रजातन्त्र पार्टीले 5 सीट प्राप्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन मार्फत जनताले प्रकट गरेको मतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले हिजो आयोजना गरेको जलपान कार्यक्रममा राष्ट्रपति पौडेलले सामाजिक न्याय र सुशासन कायम गर्दै मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले निर्वाचनमा मतदाताले व्यक्त गरेको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले निर्वाचन आयोगले मतदाताको सहभागिता बढ़ाउने, पारदर्शिता, आचार संहिताको कार्यान्वयन र हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्ने लगायत क्षेत्रमा उल्लेखनीय कार्य गरेको पनि बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नु नपर्ने गरी शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको मानक आगामी निर्वाचनमा कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। कानूनी र राजनैतिक शून्यता, सुरक्षा संवेदनशीलता रहेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री कार्कीले चुनौतीपूर्ण अवस्थामा पनि आयोगको अठोट र सरकारको सहयोगले निर्वाचन सम्भव भएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले यसपटक लोकतान्त्रिक मूल्य मान्यता सुदृढ़ बनाउन जनताले स्पष्ट जनादेश दिएको पनि बताउनुभयो। कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बिहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गरेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2081-82 प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले न्याय प्रशासनलाई छिटो, छरितो, पहुँचयोग्य र जनउत्तरदायी बनाई न्यायपालिका प्रतिको जनआस्था र विश्वास दरिलो बनाउन सके न्यायपालिकाको मूल्य मान्यता सधैं जीवन्त रहने बताउनुभयो। राष्ट्रपति पौडेलले पछिल्लो समय समग्र न्यायिक प्रक्रियामा आधुनिक तथा समसामयिक विधि र पद्धतिको अभ्यास हुन थालेको तथा सूचना प्रविधिको प्रयोगले मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मको समग्र न्यायिक प्रक्रियामा सहजता र पारदर्शिता कायम हुनु अनुकरणीय रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले 3 महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, 2082 प्रतिवेदन, नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र 2082 सार्वजनिक गर्ने निर्णय गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले गत भदौ 23 र 24 घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो। यसअघि मंगलबार उहाँले नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको थियो। त्यस्तै उहाँले गत चैत 3 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र 2082 कार्यान्वयनको प्रक्रिया अघि बढ़ाउने निर्णय गर्नुभएको छ। नेपाली कंग्रेसले 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज 16 देखि 19 गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय अनुसार कार्यतालिका सार्वजनिक गरेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अध्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम ओडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि 165 वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ। आगामी वैशाख 1 गतेदेखि वैशाख मसान्तसम्म 6,743 वटै ओडाबाट क्रियाशील सदस्यता वितरण र अध्यावधि गरिनेछ। प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै ओडाबाट सदस्यता अध्यावधि गर्नुपर्ने व्यवस्था गरिएको छ। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई बधाई दिनुभएको छ। विशेष दूत गोरले टेलिफोन गरी निर्वाचनमा प्राप्त जीतका लागि रासोपालाई बधाई दिनुभएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। सुर्खेतकी 16 वर्षीय इनिसा बिकको बलात्कार र हत्या भएको घटनामा जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। इनिसाको मृत्यु सामूहिक बलात्कारबाट नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन हिजो सरकारी वकिल कार्यालयमा बुझाइएको सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीर राज साईले जानकारी दिनुभयो। गत फागुन 23 गते वीरेन्द्रनगर नगरपालिका 1 कि इनिसा विद्यालय जाने भन्दै घरबाट निस्किएकी र सोही दिन वीरेन्द्रनगर 4 स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याए पनि चिकित्सकले इनिसालाई मृत घोषणा गरेको थियो। उक्त घटनामा अन्य 3 जना युवालाई समेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्लो पटक मूल्य वृद्धि गरेको 11 दिन नबित्दै निगमले गत मध्यरातीदेखि लागू हुने गरी डिजेल मटीतेल र पेट्रोलको मूल्यमा प्रति लिटर 15 रूपियाँ वृद्धि गरेको छ। यसअघि निगमले यही चैत 1 गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रति लिटर 184.50 रूपियाँ दोस्रो वर्गमा 186 रूपियाँ र तेस्रो वर्गमा 187 रूपियाँ तथा डिजेल मटीतेलको मूल्य पहिलो वर्गमा प्रति लिटर 164.50 रूपियाँ दोस्रो वर्गमा 166 रूपियाँ र तेस्रो वर्गमा 167 रूपियाँ तोकेको छ। मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रति लिटर 187 रूपियाँ पर्ने भएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़िरहेकाले स्थानीय बजारमा पनि बढ़ाउनु परेको स्पष्ट गरेको छ। आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ। यस अवसरमा राजधानी र अन्यत्रका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा शक्ति स्वरूपा भगवतीको दर्शनार्थ बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। आज भगवतीका मन्दिरहरूमा पूजापाठका साथ पशु बलि पनि चढ़ाइन्छ। वर्षको दुईपटक चैत्र र आश्विनमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ। शक्ति स्वरूपा भगवतीको आराधना गर्नाले जस्तोसुकै संकटबाट पनि पार पाउन सकिन्छ भन्ने सप्तशती चण्डी देवी भागवत कालिका पुराण आदिमा उल्लेख गरिएको छ। नेपाल परापूर्व कालदेखि नै शक्तिको आराधक राष्ट्र भएकाले पनि हाम्रो समाजमा यस पर्वले विशेष महत्व राखेको छ। राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत सड़क सुधारसँगै कालोपत्र गर्ने कार्य तीव्र अघि बढ़ेको छ। गत वर्ष पहिलोपटक कालोपत्रका लागि 3 अर्ब रूपियाँ भन्दा बढ़ीको ठेक्का भएपछि निर्माण कार्यले गति लिएको हो। सड़क विभाग अन्तर्गत उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना खुलालु सरिसल्ला सड़क आयोजना कोल्टीका अनुसार करिडोरको 50 किलोमिटर सड़क खण्डमा कालोपत्र सहित सुधार कार्य शुरू गरिएको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी अवैध धन्दा सञ्चालन गर्ने 20 जना विदेशी महिला पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका 26 ठमेल स्थित सार्वजनिक सड़कबाट प्रहरीले ती महिलाहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै महिला युगाण्डाका रहेका छन् र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि तीनवटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार दशरथ ग्रोसरी प्राली इमाडोललाई 50,000, शाह एण्ड शाह एन्टरप्राइजेस सूर्यविनायक बालकोटलाई 10,000 रूपियाँ जरिवाना गरिएको छ। स्थलगत अनुगमनका क्रममा कानून विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो। थप कुल 15 फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको जनाएको छ। 6 बजेको समाचार यही सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।